प्रिय श्रोता, स्वागत छ तपाईँलाई कार्यक्रम मसिंहको कथामा। आज हामी मसिंहको कथाको पाँचौँ भाग सुन्नेछौँ। यो भागमा भएका घटनाहरू तपाईँले पवित्र धर्मशास्त्र बाइबलमा मत्ती र लुकाको सुसमाचारको दोस्रो अध्यायमा पढ्न सक्नुहुनेछ। तपाईँको मनमा कुनै पनि जिज्ञासाहरू भएमा कृपया हामीलाई पत्रचार गर्नुहोला। हाम्रो कार्यक्रमको ठेगाना यस कार्यक्रमको अन्त्यमा बताउने नै छौँ। आउनुहोस् अब सुनौ मसिंहको कथाको पाँचौँ भाग। अघिल्लो भागमा हामीले हेर्यौँ कि ज्योतिषीहरूलाई सपनामा स्वर्गदूतले हेरोद राजा कहाँ नजाने चेतावनी दिएपछि उनीहरूले यीशुको खबर हेरोदका नपुर्याइकन आफ्नो घरतिर लागे। हेरोदले यी ज्योतिषीहरूले आफूलाई झुक्काएको थाहा पाएपछि कसरी प्रतिक्रिया गर्छन् भनेर हेर्नेछौँ। विजयले बप्तिस्मा दिने इहुन्नाको सुरुको सेवाको बारेमा र यीशु ख्रीष्टको परीक्षाको बारेमा पनि कमललाई बताउँदछन्। भाग पाँच।
ज्योतिषीहरू आएको भोलिपल्ट राति परमेश्वरको स्वर्गदूत योसेफ कहाँ सपनामा देखा परे। स्वर्गदूतले योसेफलाई तुरन्त मिस्र देशमा जानलाई भने र हेरोदले बालकलाई मार्न लागेको छ भन्ने कुरा पनि बताइदिए। योसेफलाई फेरि अर्को निर्देशन नपाएसम्म त्यही नै बस्नु पनि भने। त्यस रात योसेफले मरियम र बालकलाई लिएर मिस्र देशतिर भागे। त्यसैले कमल त्यो परिवार भाग्दै गर्दा हेरोद भने यरुसलेममा पर्खेको पर्खेकै भयो। उसले ज्योतिषीहरू आउँछन् र नयाँ जन्मेको बालकको बारेमा बताउँछन् भन्ने आशा गरेको थियो। हेरोदले ज्योतिषीहरूलाई खोज्न सेनाहरू पठायो। उनीहरूलाई तिनीहरूले कहीँ पनि फेला पारेनन्। अन्तमा थाहा भयो कि ती ज्ञानी ज्योतिषीहरू हेरोदलाई नभेटी आफ्नो देश फर्केका रहेछन्। यसरी ज्योतिषीहरूले आफूलाई छल गरेको देखेर राजा एकदमै रिसायो। ज्योतिषीहरूले हेरोदलाई त्यो नौलो तारा झन्डै 2 वर्ष अघि उदाएको थियो भनेर बताएका थिए। हेरोदले हार मान्न चाहेन। उसले एउटा दुष्ट र हिंसात्मक योजना बनायो। उसले बेथलेममा सिपाहीहरू पठायो र 2 वर्षदेखि मुनिका हरेक बालकहरूलाई मार्ने आज्ञा दियो। सिपाहीहरू घर घरै पसे, बालकहरूलाई खोजे र निर्मम हत्या गरे।
ओहो, त्यो त एकदम डरलाग्दो कुरा भयो। सिपाहीहरूले कतिजना बालकहरूले मारे?
बेथलेम एउटा सानो गाउँ थियो। झन्डै 30 जना बालकहरू मारिए होला भन्ने शंका छ। यो एकदम नै डरलाग्दो कुरा भएको थियो। सिपाहीहरूले सानो बेथलेम गाउँलाई तहस नहस पारेका थिए। बालकहरूको हत्याले हरेक परिवारमा असर पारेको थियो। गाउँका सबैले सबैलाई राम्ररी चिन्दथे। हरेक परिवारले या त आफ्नो बालक गुमाए या हत्या भएको परिवारको नजिकको नातेदार थिए। यो वेदनालाई व्याख्या गर्ने कुनै शब्दै थिएन। बेथलेममा छाएको शोकको लागि कुनै सान्त्वना नै थिएन। केही समयपछि हेरोद आफै पनि मर्यो। त्यसपछि देशमा हर्षोल्लास छायो। हेरोदलाई सबैले घृणा गर्थे। रोमीहरूले उसलाई राजा बनाउन लागेका थिए। यहुदियाका मानिसहरूले उसलाई कहिल्यै राजा स्वीकार गरेनन्। हेरोदको मृत्युपछि परमेश्वरका स्वर्गदूत फेरि एकपटक योसेफ कहाँ सपनामा देखा परे र मरियम र बालकलाई लिएर इजरायल देशमा जानलाई भने। योसेफ, मरियम र बालक फेरि इजरायलतिरको फिर्ती यात्रामा हिँडे। हेरोदका छोरा अर्खिलाउस यहुदीहरूको शासक भएको कुरा योसेफले यात्राको समयमा थाहा पाए। यो कुराले योसेफलाई बेथलेहम फर्कन डर लाग्यो। त्यही रात स्वर्गदूत योसेफको सपनामा देखा परे। स्वर्गदूतले योसेफलाई बेथलेहम नगई गलिल जानलाई बताए। योसेफले स्वर्गदूतको कुरालाई माने र गलिल समुद्रको नजिकै रहेको नासरत भन्ने सहरमा बसोबास गरे।
हामीहरूलाई यीशुको बाल्य अवस्थाको बारेमा धेरै कुरा थाहा छैन। सुसमाचारका पुस्तकहरूले हामीहरूलाई त्यही बताउँदछन् कि बालक परिपक्व बनी हुर्कनुभयो, ज्ञान र बुद्धिले भरिनुभयो र परमेश्वर उहाँसँग खुसी हुनुहुन्थ्यो। परमेश्वर कसरी मानिस बन्न सक्नुभयो? परमेश्वर कसरी यी बालकसँग हुनुहुन्थ्यो? कसरी यी बालक मानिस र परमेश्वर पनि दुवै हुन सक्नुभयो होला भनी बुझ्न निकै कठिन छ। हामी सबै बुझ्न त सक्दैनौँ, तर यो सत्य हाम्रो विश्वासको भाग र परमेश्वरप्रति आज्ञाकारिता हो।
हरेक वर्ष योसेफ र मरियम निस्तार चाड मनाउन यरुसलेममा जान्थे। यो चाड मोसा अगुवा भएको बेला इजरायलका सन्तान मिश्र देशबाट प्रस्थान गरेको घटनासँग सम्बन्धित छ। योसेफ र मरियम चाडमा सहभागी हुन्थे र येसु चाहिँ चाडको समयमा सहरमा यताउति हिँड्न सक्नुहुन्थ्यो। चाडको अन्तमा योसेफ र मरियमले येसुलाई नलिई यरुसलेमबाट हिँडे। धेरै मानिसहरू र नातेदारहरूले पनि नासरतबाट यरुसलेमसम्मको 70 माइल दूरी पैदल यात्रा तय गरेका थिए। येसु कुनै एकजना नातेदारसँग हुनुहुन्छ होला भन्ने विचार भयो। योसेफ र मरियमले एक दिनभन्दा लामो यात्रा गरिसकेका थिए र उनीहरूले येसु यात्रा गर्नेहरूसँग हुनुहुन्न भन्ने थाहा पाए र उनीहरू यरुसलेम फर्केर गए। 3 दिनसम्म खोजिसकेपछि उनीहरूले येसुलाई फेला पारे। येसुले मन्दिरका अगुवाहरू सँगै बसेर उनीहरूको कुरा सुन्दै प्रश्न सोध्दै हुनुहुन्थ्यो। यी अगुवाहरू मोसाको व्यवस्थाका विद्हरू थिए। उनीहरूले व्यवस्थाको अध्ययन गर्नलाई आफ्नो जीवनै अर्पण गरेका थिए। यी कुराकानी सुन्नेहरू सबै येसुको बुद्धि देखेर आश्चर्यचकित भए। अझ येसुले प्रश्नहरूको उत्तर दिँदा देखाउनु भएको बुद्धिलाई देखेर छक्कै परेछन्। जब येसुका अभिभावकहरूले येसुलाई देखे, उनीहरू ढुक्क भए। मरियमले पहिलो प्रतिक्रियामा येसुलाई आफ्नो बेखुसी व्यक्त गरिन्। योसेफ र आफू चिन्तित भएको कुरा मरियमले येसुलाई भनिन्। उनीहरूले उहाँलाई यरुसलेमभरि 3 दिनदेखि खोजिरहेको कुरा बताइन्। येसुले यस्तो किन गर्नुभयो, किन उहाँ यरुसलेममा नै बस्नुभयो भन्ने कुरा मरियमले जान्न चाहिन्। येसुले आफ्ना बुवा आमालाई दयालु प्रकारले हेर्नुभयो र एक प्रकारले उहाँ छक्क पनि पर्नु भएको जस्तो देखिन्थ्यो। त्यसपछि उहाँले आफ्ना बुवा आमालाई किन उहाँलाई खोजेको भनेर सोध्नुभयो। के उनीहरूलाई थाहा थिएन कि अब उहाँ आफ्नो पिताको काममा व्यस्त हुनुपर्छ भनेर? जब उनीहरूले यो सुने, उहाँका बुवा आमाले एक अर्कालाई हेरे। उनीहरूले के भन्ने भन्ने कुरा नै जानेनन्। उनीहरूले येशूको कुरा सुने तर उहाँले के भन्न खोज्नु भएको हो बुझ्न सकेनन्।
परिवारले आफ्नो यात्रालाई नासरततर्फ लम्काए। येशूले यस पृथ्वीका आफ्ना बाबा र आमाको आदर गर्नुभयो, सधैँ आफ्ना बाबु आमाप्रति आज्ञाकारी बन्नुभयो र आफ्ना बाबु आमासँगै बस्नुभयो। जे जति घटनाहरू घटेका थिए, मरियमले ती सबै कुराहरूलाई आफ्नै मनभित्र राखेकी थिइन्। येशू ज्ञानमा वृद्धि हुँदै जानुभयो, शारीरिक रूपमा र आत्मिक रूपमा पनि परिपक्व बन्नुभयो। उहाँ परमेश्वर र मानिसहरू सबैको अगाडि प्रिय बन्नुभयो। येशूको जीवनमा भएको आशिष प्रष्टै देखिन्थ्यो। सुसमाचारले येशूको सुरुतिरको जीवनको, विशेष गरी उहाँको सेवाकाल सुरु हुनुभन्दा अगाडिको समयको बारेमा त्यति धेरै कुरा बताउँदैन। हाम्रो कथा अब बप्तिस्मा दिने योहन्ना र परमेश्वरको योजनामा उनले खेलेको भूमिकाको बारेमा फर्कन्छ। जब येशू जन्मनुभयो, त्यसबेला रोमी साम्राज्यलाई शासक कैसर अगस्टसले शासन गरिरहेका थिए। येशू 9 वर्षको हुँदा कैसर अगस्टस मरे। त्यसपछि कैसर टाइबेरियसले 23 वर्ष रोमी साम्राज्यमा शासन गरे। यो समयमा हननिया र कैयाफास धर्मगुरुहरू थिए। पन्थियस पिलातस यहुदियाका राज्यपाल थिए र राजा हेरोदका छोरा हेरोद एन्टिपास गालिलका हाकिम थिए। उनका भाइ फिलिप यहुदियाको अर्को क्षेत्रमा हाकिम थिए। यी सबै मानिसहरू हाम्रो कथामा महत्त्वपूर्ण भूमिका खेलेका हुनेछन्।
सबै भन्दा मिठो ल लाग्छ सुन पाचुन्जेलसम्म तिम्रै गीत गाउन पाऊ सबै भन्दा मिठो लाग्छ सुन पाचुन्जेलसम्म तिम्रै गीत गाउन पाऊ छैन मैले तिमलाई बाइबल खाली हातमा पढ्दै जाँदा तिम्रो रूप पाउँछु मेरो साथमा मन पर्छ मलाई फेरि लिन आउँछु भन्ने लिन आउँदा तयार भई बस्ने मान्छे धन्य वचन पुरो देख्या छु भइरहेको तै पनि यो मन भा छैन चनाको वचन कुरो देख्या छु भइरहेको तै पनि यो मन भा छैन चनाको तिम्रो भक्त मृत्यु पछि स्वर्गमा टल्कन्छ पर्खिरहेछु यसो तिमलाई बादलमा हेरी दुःख कष्ट झेल्दै शत्रु सैतानलाई नटेरी सबै भन्दा मिठो लाग्छ सुन पाचुन्जेलसम्म तिम्रै गीत गाउन पाऊ सबै भन्दा मिठो लाग्छ सुन पाचुन्जेलसम्म तिम्रै गीत गाउन पाऊ सबै भन्दा मिठो लाग्छ सुन पाचुन्जेलसम्म तिम्रै गीत गाउन पाऊ सबै
तपाईँले सुन्दै गर्नुभएको यो सुमधुर गीत थियो नयाँ आशिष एल्बमबाट त्रिलोक प्रधानको रचना सङ्गीत र स्वरमा आज भोलि मसीह येशूका भक्तजनहरूले गाउने एउटा भजन छ तपाईँको नाउ मह झैँ मेरो जिब्रोलाई तपाईँको वचन दियो झैँ मेरो पाउलाई तपाईँको आत्मा पानी झैँ मेरो आत्मालाई येशू मसीह साँच्चै धेरैको प्यारो मित्र बन्नुभएको छ उहाँको बारेमा बाँकी भागहरूले अझै धेरै कुरा तपाईँलाई बताउनेछन् तपाईँका मनमा कुनै पनि जिज्ञासा र प्रतिक्रियाहरू भएमा कृपया हामीलाई पत्र पठाउन इमेल गर्न अथवा एसएमएस गर्न नभुल्नुहोला हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मसीहको कथा पोस्ट बक्स नम्बर 320 पोखरा कास्की नेपाल अनि हाम्रो इमेलको ठेगाना छ meroestory@gmail.com यदि हामीलाई एसएमएस पठाउन चाहनुहुन्छ भने आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् टिएलएम लेखेर स्पेस दिनुहोस् अनि आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस पठाउन सक्नुहुनेछ यो एउटा सजिलो माध्यम हो फेरि पनि सुन्नुहोस् फोनको म्यासेज बक्समा गई टिएलएम लेख्नुहोस् स्पेस दिएर आफ्नो सन्देश पनि लेख्नुहोस् अनि हामीलाई 3638 पठाउनुहोस् श्रोताबिन आज हाम्रो कार्यक्रमको अन्त्यतिर हामी आइपुगेका छौँ त्यसैले कार्यक्रममा साथ दिने मित्रहरू जोएल भुजेल आगमन अधिकारीलाई धन्यवाद भन्दछु र साथमा मलाई प्राविधिक सहायता गर्ने मित्र खिमन श्रोतीलाई पनि धन्यवाद भन्दै तपाईँको मित्र म पौलस पनि भोलि कार्यक्रम मसीहको कथाको 6 भाग लिएर पुनः उपस्थित हुने बाचा गर्दै आजलाई बिदा माग्दछु तबसम्म तपाईँका पलहरू शुभ रहन् नमस्ते